साधकहरूका लागि सङ्गीत आराधना हो। साधकहरूले उक्लेका उकाली, ओर्लेका ओह्राली, घाम पानी, रात प्रभात, तिता मिठा भोगाईहरूसँगै साधकहरूका जीवनलाई नजिकबाट नियाल्दा भेटिएको जीवनको सङ्गालो कार्यक्रम सङ्गीत साधनामा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने मिनरुवा वज्राचार्यसँगै दुर्गा अधिकारीको सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक हप्ता यसै समयमा प्रस्तुत हुँदै आइरहेको सङ्गीत साधना कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 मेगाहर्ज अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एप मार्फत पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। सङ्गीत साधना कार्यक्रममा यहाँहरूले पुराना, कालजयी, सफल र चर्चित सङ्गीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर, सङ्गीत अनि रचनामा रहेका गीत सङ्गीतहरू सुन्दै आइरहनु भएको छ। आजको कार्यक्रममा भने हामी सम्मानित गायिका मथुरा प्रधान श्रेष्ठलाई प्रस्तुत गर्नेछौँ। प्रकाश सायमीको रचना, प्रवीण बराइलीको सङ्गीत अनि मथुरा प्रधान श्रेष्ठको स्वरमा रहेको गीत थियो यो। साङ्गीतिक यात्रामा उमेरले होइन, समर्पणले परिचय बनाउँछ। जीवनका अनेक जिम्मेवारीहरू पूरा गर्दै पनि आफ्नो सृजनात्मक यात्रालाई कहिल्यै नछोड्ने एक प्रेरणादायक व्यक्तित्व मथुरा प्रधान श्रेष्ठ आजको हाम्रो कार्यक्रमको अतिथि हुनुहुन्छ। विक्रम सम्मत 2015 सालमा पाँचथरमा जन्मनु भएकी मथुरा प्रधान श्रेष्ठले राजनीतिक शास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गर्नुभयो। केही समय प्राध्यापनमा पनि समर्पित हुनुभयो। 2042 सालमा विवाहपछि कहिले नेपाल त कहिले हङकङमा बसोबास गर्दै पारिवारिक जिम्मेवारीलाई प्राथमिकतामा राख्नुभयो। अहिले ती जिम्मेवारीहरू पूरा गरेपछि पुनः उहाँ आफ्नो प्रिय यात्रा, लेखन र गायनमा सक्रिय हुनुहुन्छ। उहाँका सृजनामा जीवनका अनुभूति, समाजका कथा र सङ्गीतप्रतिको गहिरो प्रेम झल्कन्छ। आजको सङ्गीत साधना कार्यक्रममा हामी उनै मथुरा प्रधान श्रेष्ठ, जो हामी सबैकी प्रिय गायिका हुनुहुन्छ, उहाँसँगै कुराकानी गर्नेछौँ। तर त्यो कुराकानी गर्नुभन्दा अगाडि एकैछिन पुनः प्रकाश सायमीको रचना, प्रवीण बराइलीको सङ्गीत अनि मथुरा प्रधान श्रेष्ठको स्वरमा रहेको गीतको दोस्रो अन्तरा यहाँहरू समक्ष राख्छौँ अनि त्यो कुराकानीलाई अगाडि बढाउनेछौँ।
पल पलको यातना नाले पगाल छ जिन्दगी, एक घरको सपनाले उच्च
यहाँलाई धेरै धेरै स्वागत छ रेडियो नेपालको यो स्टुडियोमा।
थ्याङ्क यू सो मच दुर्गा बहिनी, मलाई यसरी निम्त्याइदिनु भएकोमा।
आरामै हुनुहुन्छ?
ठिक छु।
दिनहरू चाहिँ अहिले कसरी बितिरहेछन् दिदी?
मैले भन्नुपर्दा म बढी विदेश भएँ,
हजुर,
तर उताबाट फर्केर आएपछि चाहिँ फेरि साहित्य र सङ्गीतमा फेरि प्रवेश गरेँ र रेकर्डिङहरू पनि भइ नै राखेको छ। पछि चाहिँ मैले आएर एउटा मेरो जीवनको अनमोल यात्रा भन्ने पुस्तक निकालेँ, यो मेरो अटोबायोग्राफी हो, आत्मकथा। अनि यो निकालेपछि चाहिँ अहिले मलाई सङ्गीत तिर भन्दा पनि साहित्यतिरले धेरै चिनेर निमन्त्रणा आएको आएकै हुन्छ। सकेको ठाउँमा जान्छु र नसकेको ठाउँमा चाहिँ माफ गर्नुहोला भन्छु, आउन सकिनँ भन्छु। यसरी नै दिनचर्या बितिरहेछ बहिनी।
हजुर, जीवनको अनमोल यात्रा, यहाँको त्यो अनमोल यात्राभित्रको कथा समेटिएको आत्मकथा होइन, त्यो भर्खरै सार्वजनिक भएको
5-6 महिना भयो,
हजुर, 2082 सालको
कार्तिक 1 गते मेरो लोकार्पण भएको हो।
अहिले यो किताब चाहिँ खुबै चर्चामा पनि रहेको छ होइन, आत्मकथा धेरैले पढि पनि रहनु भएको छ। 66 वर्षको उमेरमा लेख्नु भएको होइन यो आत्मकथा त यहाँले?
हो हो, म युके थिएँ,
हजुर,
युके हुँदाखेरि चाहिँ अब अलिकता फुर्सद पनि हुन्थ्यो होइन, अब अनि त्यतिखेर चाहिँ मैले हरेक कुरा घटनाहरू सम्झिन्थेँ, अब त्यसबाट चाहिँ कसरी लेसन दिने आउने पिँढीहरूलाई त्यो सोच्नु थालेँ। अनि मैले आत्मकथा अरूहरूको हेर्न थालेँ क्या, पढेँ क्या। भोगाई भनेको त सबैको आफ्नो आफ्नो हुँदो रहेछ नि त होइन, जिन्दगीमा अनि टुक्रा 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 लेखेर आएँ होइन, लेख्दै राख्दै गरेँ। अनि मलाई कस्तो भयो भने त्यो अरूको हेर्दाखेरि ओहो यस्तो त मेरो पनि छ धेरै, त्यसकारण म एउटा आत्मकथा चाहिँ लेख्ने जमर्को गर्छु भन्ने मनमा लाग्यो। अनि मेरो श्रीमानले पनि के भन्नु भने यो टुक्रा टुक्रा किन लेख्ने, बरु एउटा किताबै निकाल, त्यसमा कति लाग्छ बुझ न, म पैसा खर्च गरिदिउँला भन्नुभएपछि त मलाई त एकदमै फेरि सहज भयो होइन। अनि त्यसपछि अनि नेपाल आएपछि चाहिँ गीतहरू रेकर्डिङ पनि गरेँ, त्यो पनि तयार हुँदै गर्दाखेरि अन्त झन्डै 1-1.5 वर्षभित्र चाहिँ अनि निक्लेको हो।
लेख्ने कुराहरू त यहाँका छँदैछन् होइन, तर त्योभन्दा पहिलाको यहाँको साहित्यिक पाटोको प्रवेश भनेको त सङ्गीतबाटै हो नि?
हो, साहित्य र सङ्गीत भनेको त एकदम कोरिलेटेड हो नि त,
हजुर।
गीतमा पनि साहित्य बेगरको गीत त राम्रो हुँदैन,
त्यति
साह्रो होइन। गीतमा साहित्य मिसिएकोलाई चाहिँ लङ लास्टिङ, नारायण गोपाल दाई किन आज यसरी अमर हुनुहुन्छ, उहाँले गीत गाउँदाखेरि मान्छेले ल्याइदिँदाखेरि चित्त बुझेन भने त च्यातेर फ्याँकिदिनुहुन्थ्यो अरे। नयाँ रियालिटी सोमा भाइ बहिनीहरूले उहाँहरूले उहाँकै गीत मन पराएर गाउँछन्, जीवन दर्शन पाइन्छ कि त्यस्तोमा,
एउटा कथा काव्य सबै मिश्रित भएको हुन्छ होइन। गीत भनेकै साहित्य त हो नि होइन, गजल कविताबाट गीत बनिरहन्छन् होइन, एकअर्काका परिपूरक नै हो नि होइन। गीत सङ्गीतको मान्छेलाई कथा कविताले लेख्ने कुराले नछुने भन्ने त प्रश्नै भएन
होइन।
हाम्रो अब सङ्गीत साधना कार्यक्रम भएको भएर आज हामी विशेष गरी सङ्गीतभित्रै प्रवेश गरेर कुराकानी गर्छौँ। गायन यात्राको कुरा गर्नुपर्दा 5 वर्षको उमेरदेखि टेबल माथि बसेर टुक्क बसेर एउटा सानी केटी गीत गाउन थाली, त्यसपछि अहिले यहाँ 67 वर्ष हुनुभयो, तर सङ्गीतको मोह त छँदैछ नि होइन।
यो सङ्गीत साहित्य भन्ने कुरा यो भित्र गढेपछि त्यो छोडिँदैन रहेछ के, अनि जब जीवनले भोगेको हुन्छ नि तीमाथि पनि हामी कलाकारहरू त अलिक सेन्सिटिभ हुन्छौँ नि होइन, अरूको दुःख हेर्दाखेरि पनि ओहो के भएको भन्ने सोचिन्छ। साहित्य सङ्गीतबाट चाहिँ जिन्दगीलाई सहज प्रकारले नि अलिकता मन खल्लो भयो, गीत गायो अनि मनलाई हलुका बनाउने, कुण्ठाहरूलाई चाहिँ बाहिर निस्के नि त, अनि त्यसपछि आफूलाई हल्का हुने, यो अचम्मको रहेछ साहित्य र सङ्गीत के
है।
त्यसैले यो किताब मैले जब पूर्ण रूपमा लेखिसकेर लोकार्पण पनि भयो, यति धेरै दिग्गज दिग्गज व्यक्तित्वहरू आइदिनु भयो के निमन्त्रणा स्वीकारेर, होइन मैले एक शब्द मेरो यस्तो हुँदैछ है हजुर आइदिनु पर्छ है भन्दाखेरि पनि सबैजना आइदिनु भयो के, किनभने काठमाडौँमा हिँड्न सजिलो छैन नि, तर त्यस्तोमा मलाई माया गरेर सबै आइदिनु हुँदाखेरि ओहो मलाई त एकदम गर्व लाग्यो, म सबैप्रति आभारी पनि छु भन्छु होइन। अनि मैले चाहिँ आउने भावी पिँढीलाई चाहिँ प्रेरणा होस्, जिन्दगीमा चाहिँ सङ्घर्षबाट पनि डराउनु हुँदैन, किनभने म 42 सालदेखि बाहिर भएँ हगि, मैले डिग्री सिद्ध्याएपछि मेरो बिहा भयो अनि त्यसपछि मेरो आफ्नो भन्ने भएन क्या
हजुर,
मतलब साहित्य सङ्गीत त कता हो कता मेरो लागि, किनभने हाम्रो उत्तरदायित्व आफ्नो रेस्पोन्सिबिलिटी होइन, हामीले आमा बन्नु पर्यो, छोरी बन्नु पर्यो, सासु बन्नु पर्यो, अनेकौँ रूप हुन्छ नारीहरूको होइन, त्यसैले गर्दा त्यतातिर ढल्किनु पर्यो अनि आफ्नो उसलाई त थाँती राख्नु पर्यो। अनि पछि जब मेरो छोराछोरीहरू सबै क्यापेबल भए पढे, त्यसपछि युकेमा बस्यौँ, छोरा सन्दीप श्रेष्ठ सिए पास गर्यो, उसले राम्रो कम्पनीमा काम गर्यो, छोरी पनि फाइनेन्स सम्बन्धी काम गर्यो, अनि उनीहरूको बिहा दान सबै गरिसकेर उनीहरूलाई जोडी बाँधिसकेपछि चाहिँ मैले उत्तरदायित्व वहन गर्न सकेँ। अब चाहिँ मेरो लागि र मैले जुन ग्यापहरू छ मेरो है त्यो ग्यापलाई चाहिँ अब म गर्छु, किनभने म त 39 सालमा त अधिराज्यव्यापी आधुनिक सङ्गीत सम्मेलनमा पुरस्कृत भएको मान्छे हो, गोपाल व्यञ्जन सर र दीप श्रेष्ठ दाई उहाँहरूको चेली हो म, अब मैले केही गर्नुपर्छ जतिसुकै मान्छेलाई ग्याप आए पनि उमेरले छेक्दैन
होइन, एउटा कलाकारको त रिटायरमेन्ट नि हुँदैन
हुँदैन
होइन, उहाँले जबसम्म सेन्स हुन्छ तबसम्म सङ्गीत त देखिराख्नुहुन्छ, गाइरहनुहुन्छ, गुनगुनाइरहनुहुन्छ नि, अहिले पनि यहाँले बिहान जुरुक उठ्ने बित्तिकै साधना गर्नुहुन्छ होला
होइन,
यही नै हो नि त होइन, कलाकार भनेको सदाबहार, जबकि यहाँ 5 वर्ष किन्नुभयो तबदेखि गाउन थाल्नुभयो, यहाँले यो 5 वर्षको हुँदा गीत गाउँदाखेरि यहाँ 5 थरमै हुनुहुन्थ्यो होला,
बच्चैदेखि गाएको हो हामी, माहौलै हाम्रो कलाकार के, मेरो बुवा तर मलाई चाहिँ बुवाको स्पर्श पाइनँ, बुवा पनि फ्लुट बजाउनुहुन्थ्यो अरे, कथा कविताहरू लेख्नुहुन्थ्यो माले भन्नुहुन्थ्यो, अनि मेरो परिवारै के फुपू सूर्यकुमारी मेरो फुपू हो, उहाँहरूले हामीलाई एक धरानमा सिकेको कुराहरू लगेर हामीलाई ट्रेनिङ दिने उता पहाडमा, उहाँ चाहिँ पढ्नुको लागि भनेर विराटनगर बस्नु भएको थियो, धरान
यहाँ त जन्मिनु भएको त 5 थर,
म 5 थरमै हो, 5 थरमै हो, त्यसपछि चाहिँ आएर धरानमा हामी झऱ्यौँ, 25 सालमा धरानमा झरेपछि चाहिँ त्यहाँ फ्रेन्ड्स क्लबले आयोजना गरेको थियो आधुनिक सङ्गीत सम्मेलन, मलाई स्कुलबाट लगेका थिए, त्यो बेला चाहिँ म 10 वर्षको थिएँ,
शिक्षा निकेतनमा
पहिले चाहिँ बालिका स्कुल पढेँ, बालिका स्कुल पढेँ अनि मेरो फुपू सूर्यकुमारी श्रेष्ठले चाहिँ यो अलिकता टाठो छ अलिक स्मार्ट छ यसलाई चाहिँ डक्टर पढाउनु पर्छ भनेर मलाई लिएर आउनुभयो, अनि आउँदाखेरि फेरि यता आएर सिद्धार्थ स्कुलमा मैले बोर्डिङ स्कुलमा पढेँ, तर 8-9 महिनामा मेरो दिदी एसएलसी पास गर्नुभयो लक्ष्मी पिया, अनि उहाँ फेरि काठमाडौँ आउने हुनुभयो क्या, अनि म आमालाई एक्लै छोड्नु त मिलेन, उहाँको दुःख देखेको थिएँ मैले, म फर्केर गएँ क्या, मेरो जिन्दगीमा धेरै मोडहरू आयो के बहिनी, त्यसपछि चाहिँ म फर्केपछि म बालिका स्कुल गइनँ के, मलाई अप्ठ्यारो पनि लाग्यो होइन, कति नै काठमाडौँ पढ्न गएको थियो फर्केर आयो भन्ने होला, वनको बाघले खाओस् नखाओस् मनको बाघले खाएको, अनि त्यसपछि चाहिँ मैले कोएडलाई मैले रोजेँ, कोएडमा धेरै नलेज हुँदो रहेछ बहिनी, यो पनि म सन्देश दिन चाहन्छु,
प्रायः मानिसहरूले छोराछोरी अब केटी केटा पढ्ने ठाउँमा अथवा केटी केटी पढ्ने ठाउँमा भन्दा दुइटै बच्चा पढ्ने ठाउँमा नै राम्रो,
एकदमै एकदमै त्यसैले गर्दाखेरि चाहिँ अनि म निकेतनबाट चाहिँ एसएलसी पास गरेको हो।
हजुर, शिक्षा निकेतनबाट एसएलसी पास गर्नुभयो।
त्यसपछि महेन्द्र कलेजमा पढेँ धरानको, अनि म त जहाँ गए पनि फसेकै नै भइहाल्ने त्यहाँ हो कि। अनि सबैजनाले तिमी त रेडियोमा जाऊ न, तिमी कति राम्रो स्वर छ, यत्रो फर्स्ट सेकेन्ड जहिले पनि फर्स्ट सेकेन्ड हुन्छौ भनेर भन्दाखेरि मलाई पनि भित्रभित्र के भयो भने ओहो, रेडियोमा गयो भने त मेरो स्वर त सबैले हुन्छ भन्ने लाग्यो। अनि दीप श्रेष्ठ दाई, हामी चाहिँ सिक्किम कालिम्पोङ जान्थ्यौँ धरान संस्कृति संस्थाबाट, अनि दीप दाईलाई चाहिँ मैले, म त त्यतिखेर डान्स गर्थेँ, अनि दीप दाईलाई मैले भनिरहन्थेँ दीप दाई म पनि रेडियो नेपालमा जा मलाई लगिदिनुहोस् न भनेर भन्थेँ। अनि उहाँले मलाई थाहा थियो के यो केटी राम्रो गाउँछ भन्ने कुरा।
दीप श्रेष्ठ त धरानकै,
धरानकै मेरो त हजुरमाको बहिनीको छोरा पनि हो, अनि हामी त कजनै जस्तो होइन। अनि म पद्मकन्या आएँ यही रेडियोको मले गर्दाखेरि आएँ, किनभने धरानमा कुनै प्रशिक्षण केन्द्र थिएन सङ्गीतको, त्यसैले गर्दाखेरि चाहिँ म टार्गेट चाहिँ मेरो रेडियो नेपालमा थियो। अनि त्यसैले चाहिँ म पद्मकन्यामा जोइन भएँ। मलाई टिसी पढ्नु मन थियो, त्रिचन्द्र कलेज पढ्नु मन थियो, तर त्यहाँ के भयो भने होइन त्यहाँ नगर भन्नु थाल्नुभयो, त्यहाँ मेरो भेनाजुहरू पढाउनुहुन्थ्यो। अनि ल ठिक छ भनेर म पद्मकन्या पढेँ होइन। अनि त्यतिखेर चाहिँ दीप दाईले चाहिँ लिनु पठाउनु भयो ल भोइस टेस्टको लागि, किनभने त्यतिखेर त भोइस टेस्ट गर्नु पर्थ्यो,
स्वर परीक्षा पास गर्नु पर्थ्यो, अहिले पनि स्वर परीक्षा हुन्छ।
ओके, अनि त्यसपछि चाहिँ म उत्तीर्ण भएँ
2037 सालमा
हो। अनि यस्तो मिठो स्वर रहेछ, के अरे दीप श्रेष्ठले जस्तो पाए त्यस्तै मान्छे कहाँ ल्याउँछन् र, तपाईँ पास हुनुहुन्छ भन्नुभएको मलाई याद आउँछ कि, याद आउँछ। अनि त्यसरी चाहिँ म इस्टाब्लिस भएँ। त्यसपछि चाहिँ यहाँ डेट पाएन है, फ्रेङ्कली भन्छु। अनि अब डेट दिएला कि अब म गाउँछु भन्ने यस्तो यस्तो सोद्धाखेरि डेटै पाएन। अनि त्यसपछि चाहिँ मैले यही गेटमा यहाँनिर चाहिँ राम थापा दाई बिचरा स्वर्गीय हुनुभयो, हामी सधैँ गाउँथ्यौँ के बाहिर रेविकाईहरूतिर गाउँथ्यौँ। अनि बहिनी तपाईँ रत्न रेकर्डिङ संस्थानमा गइहाल्नुहोस्, त्यहाँनिर फर्म खुलेको छ, अधिराज्यव्यापी आधुनिक सङ्गीत सम्मेलन हुँदैछ, त्यसमा तपाईँ भाग लिनुहोस् भन्नुभयो। हेर्नु मलाई यति सम्झिन्छु के म राम थापा दाईलाई। अनि उहाँले हो दाई भनेर भने, गेटबाटै म फर्केँ। त्यहाँ गणेश रसिक दाई हुनुहुन्थ्यो जिएम है, पहिलेदेखि चिन्थेँ म गणेश रसिक दाईलाई, उहाँको गीतहरू पनि गाउँथेँ हामी होइन, हटी होइन डटी लड्ने भन्नेहरू असाध्यै हामी पाकिस्तानमा पनि टिभीमा गाएको हामीले।
गणेश रसिकका गीतहरू त असाध्यै मिठा मिठा गीतहरू छन्, धेरै छन्
हो। अनि चिन्नुहुन्थ्यो, अन्त बहिनी ला फर्म त सिद्धिएछ त भन्नुभयो है, फर्म त सिद्धिएछ, अब बहिनीको लागि मात्रै फेरि फर्म बनाउनु पनि गाह्रो भन्नुभयो। अनि मैले चाहिँ ठिक छ नि त भने क्या, अब ठिक छ अब अर्कोचोटि ल्याउँला अब भनेर बाहिर ढोकानेर फर्किसकेको थिएँ। अनि पछि त ड्रयरमा एउटा फर्म भेट्नु भएछ के, मान्छेको त्यो भाग्य पनि त्यसरी निश्चित हुँदो रहेछ के। अनि बहिनी तपाईँ त भाग्यमानी हुनुहुँदो रहेछ, एउटै फर्म बाँकी रहेछ, यहीँ भरेर तपाईँले बुझाइदिइहाल्नु भन्नुभयो। मैले तुरन्त भरेर बुझाएँ, अनि दीपदाईकै सङ्गीतमा डाक्टर विशम्बर प्याकुरेल
है,
पहिलो गीत हो त्यो, तिमी आउने दिनहरू म औँलामा गनिरहन्छु, पर्खनु रहर किन नहोस् म रहरहरू बोकिरहन्छु।
यो चाहिँ पहिलो औपचारिक यहाँको रेकर्डबद्ध गीत
हो। अनि त्यो रेकर्ड गर्नुभन्दा अगाडि चाहिँ मैले अनि त्यो कम्पिटिसनमा गाएँ, रत्न रेकर्डिङ संस्थाले आयोजना गरेको। त्यसमा फर्स्ट चाहिँ कसैलाई ल्याएनन्, सेकेन्डमा चाहिँ रविन शर्मा र स्वयम्बुराज साक्य, थर्डमा चाहिँ म र उमेश पाण्डे भयौँ। त्यसपछि चाहिँ अनि मलाई वासुदेव मुनाल दाई, पाण्डव सुनवार दाईले इन्टरभ्यू लिनुभयो, प्रिन्सेप शाहबाट हामीलाई, बाहुलीबाट चाहिँ हामीले पुरस्कार पाएको थियौँ। नारायण गोपाल दाईले पनि मेरो इन्टरभ्यू सुन्नुभएछ के, कान्छीको मुहुर्तमा ब्लू स्टारमा निमन्त्रणा आएको थियो, म गएको थिएँ। अनि सङ्गीतको मोह नारायण गोपाल दाई भनेपछि त है दर्शन, भगवान्लाई नै दर्शन पाएको जस्तै भयो। अनि बाक्लो चस्मा लाउनु भएको, म सर्दै 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 गएँ। अनि दाई म मथुरा प्रधान भनेपछि उहाँले नाम सुन्नुभएको रहेछ, यसताली पुरस्कृत भएको, थोरै बोल्ने बहिनीको नाम सुनेको छु, मैले इन्टरभ्यू पनि सुने, तपाईँको छुट्टै खालको स्वर छ, सङ्गीतलाई साधना गर्नु नछाड्नु यति भन्नुभएको छ नानु गोपाल दाई, जुन कुरा मैले अहिले मलाई आफूलाई नै ठुलो औभाग्य ठान्छु के, पुरस्कृत भएपछि अनि बल्ल रेडियोमा डेट पाएँ अनि त्यही गीत चाहिँ फर्स्ट रेकर्डेड। त त्योभन्दा अगाडि चाहिँ म पद्मकन्या आउँदाखेरि 15 दिनमै कम्पिटिसन भयो, म सेकेन्ड भएँ आधुनिक गीतमा, अनि गोपालन सर
कलेजभित्रको
प्रतियोगिता कलेज डेमा कलेजको वार्षिक उत्सवमा, अनि खेलाडी हुँ म नेपाली माटोमा त्यो गीत चाहिँ रेकर्ड गर्नलाई हामीलाई यहाँ रेडियोमा गराउनुभयो,
गोपाल युञ्जनले नै
सरकै शब्द सङ्गीत उहाँकै हो, फर्स्ट रेकर्डेड चाहिँ यो तिमी आउने दिनहरू हो। तिमी आउने दिनहरू मौलामा गनिरहन्छु, पर्खने रहर किन नहोस्, मरहरहरू बोकिरहन्छु। अनि यसपछि चाहिँ अनि रत्न रेकर्डिङ संस्थानले नै पुरस्कार स्वरूप ठुलो डिस्क एलपीहरू त्यो र अनि एउटा गीत रेकर्ड गर्ने मौका दिनुभयो, अनि त्यसमा फेरि दिप दाईले नै कर्ण लामाज्यूको शब्द दिप श्रेष्ठ दाईको सङ्गीतमा, अनि यो जीवनको परिधिभित्र बाँधिएर कति बाँचिदिनु भन्ने भयो
हजुर,
अनि त्योबाट चाहिँ मैले इस्टाब्लिस गरेँ यो गीत चाहिँ मेरो दार्जिलिङतिर धेरै बजेको रहेछ
हजुर, मान्छेका एउटा टर्निङ पोइन्ट हुन्छन् नि कुनै कुनै गीतहरू, कुनै कुनै साहित्यकारहरूका नि कुनै रचनाहरू होइन, किताब लेख्ने लेखकहरूका नि कुनै किताबहरूले एउटा टर्निङ पोइन्ट लिइदिन्छ नि, जस्तै मथुरा प्रधान श्रेष्ठको यो गीत पनि टर्निङ पोइन्ट जस्तै बन्यो,
यो माइल स्टोनै भन्छु म चाहिँ,
हजुर माइल स्टोनै भयो होइन। त्यसपछि पद्मकन्यामा पढ्दै हुनुहुन्थ्यो होइन, अब यसपछि त गोपाल युञ्जन सरसँगको सङ्गत पनि बढ्दै गयो,
एकदमै धेरै तालिम पाएँ मैले, मेरो ठुलो औभाग्य हो गोपाल भन्ने किताब निस्क्यो उहाँको, र प्रकाशजीले मलाई भन्नुभयो यस्तो यस्तो निक्लिँदैछ त्यसमा तपाईँले आर्टिकल दिनुहोस्, किनभने म पहिलेदेखि नै आर्टिकलहरू लेखिरहन्थेँ त्यहाँ, गोपालन सरको विषयमा मैले लेखेको छु, गोपाल भन्ने किताबमा छापिएको छ मेरो,
हजुर हजुर, यहाँले उहाँसँगका भएका
अनुभूतिहरू धेरै कुराहरू उहाँले के भन्नुभएको छ, हामी यस्तै कुरा गरेर बस्दा मेरो आर्टिकलहरू निक्लिरहन्थ्यो नारी अङ्कमा, अनि उहाँले मथुरा तिमी एकदम भावुक छौ, तिम्रो आँखाबाटै थाहा हुन्छ तिमी धेरै भावुक छौ, कलाकारहरू यस्तै हुन्छ होइन, तर एउटा राम्रो काम गर तिमीले नाम कमिन्छ, तर त्यो नामलाई फेरि मेन्टेन गर्नलाई त्यसलाई अगाडि बढाउनलाई तिमीले धेरै मेहनत गर्नुपर्छ भन्नुभएको छ,
सुझाव
एकदम उहाँको महावाणीहरू त कति याद आउँछ
अहिलेसम्म पनि, त्यही भएर त यहाँ सक्रिय
हुनुहुन्छ होइन,
गुरुहरूको आशीर्वाद भनौँ न होइन, सक्रिय हुनुहुन्छ। त्यसपछि यहाँ पढ्दै जानुभयो अनि त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर पनि गर्नुभयो
होइन,
अनि केही समय प्राध्यापनमा पनि संलग्न हुनुभयो, करिब 5 वर्ष यहाँले पढाउनु भयो कलेजहरूमा,
डिग्री पास गरिसकेपछि बिहा भयो होइन, बिहा भएपछि मेरो श्रीमान ब्रिटिस आर्मीको हो उहाँ, अनि बिहा भएपछि त जान परिहाल्यो होइन, गएपछि बच्चा बच्ची भयो त्यस्तै, अनि त्यहाँ चाहिँ कस्तो भने आर्मी ल प्रमोसन, फेरि अर्को नेक्स्ट प्रमोसन नभएसम्म फेरि यता नेपाल बस्नु पर्थ्यो कि, यता आउँदाखेरि अनि मेरो आउने जाने क्रममा चाहिँ, अनि मैले अब यत्रो दुःख गरेर पढेको, चार चार घन्टा लेखेर पास गरेको होइन, अब म कलेजमा पढाउँछु भनेर अनि रत्नराज्य कलेजमा गएँ। रातिबाट सुरु गरेँ मैले, खत्रै थियो नि राति हिँड्नु हामी जसो नारीहरूलाई, तर पनि मान्छेले जिन्दगीलाई इस्टाब्लिस गर्ने बेलामा चाहिँ जे गरेर पनि गर्नु पर्छ भन्ने चाहिँ मलाई लाग्थ्यो क्या,
दुःखका जत्रा पहाड आए पनि हिँड्नु पर्यो,
किनभने छोरालाई यता कालिम्पोङमा राखिदिउँ होइन, उसलाई त्यहाँ इङ्ग्लिस राम्रो होस्, मैले धेरै इङ्ग्लिसमा दुःख पाएँ क्या युनिभर्सिटीमा, किनभने हामी नेपाली स्कुलमा पढेको मान्छेलाई अलिक गाह्रै थियो, मैले भोगेको कुरालाई चाहिँ मेरो छोरालाई भोग्नु नपरोस् भनेर मैले कालिम्पोङमा लगेर राखिदिएँ श्रीमान विदेश होइन। त्यो बेला चाहिँ अनि मैले आरआरमा पढाउँदै गर्दाखेरि अनि यता जीवनको परिधिभित्र भन्ने अल्बम निकाले,
अल्बम निकाल्नु भयो 2052 सालमा।
हजुर,
त्योभन्दा अगाडिकै पिरियडमा होला हङकङ गएर बस्नु भएको त होइन?
अनि हङकङमा चाहिँ अब छोरा 2-3 वर्ष भएपछि चाहिँ छोरालाई अर्कै ठाउँमा राखेर बच्चा हेर्ने बहिनीकोमा राखेर अनि म बिहेभियर रेडियो स्टेसनमा काम गरेँ।
हजुर, त्यहाँ पनि
काम गरेँ, त्यहाँनिर है समाचार भन्थेँ, मलाई राम्रो भन्छ भन्नुहुन्थ्यो किनभने म त पोलिटिकल साइन्स पढेको, मलाई इन्जोय पनि गर्थेँ क्या म समाचार भन्नमा, अरू प्रोग्रामहरू प्रस्तुत पनि गर्थेँ होइन, अनि धेरै अनुभवहरू भयो होइन, धेरै कुराहरू सिकेँ मैले आर्मीमा, डिसिप्लिन सिकेँ होइन, अनि त्यसपछि चाहिँ अनि फेरि हस्पिटलमा काम गरेँ मैले, काहीँ पनि म त्यत्तिकै निष्क्रिय भएर चाहिँ म बसिनँ, सानो होस् या ठुलो होस् जे होस् म त्यसरी बसिनँ, यदि त्यसरी निरन्तरता भएन भने त कन्फिडेन्सै लुज हुन्छ भन्ने कुरा चाहिँ म सोच्थेँ कि सानो पोस्टले पनि अनुभव दिन्छ नि त आफूलाई होइन, त्यो खालको कन्सेप्ट थियो, के गरेँ त्यो किताबमा सबै मैले
आत्मकथामा
राखेको छु, राम्रो नराम्रो, तर कति कुराहरू नराम्राहरूलाई चाहिँ मैले लेसन होस् भनेर त्यसलाई कन्क्लुजनमा राखेको छु।
जति जे भए पनि यहाँले त्यो भनौँ न त्यो मर्मलाई मर्न नदिकन लेख्नु भएको छ होइन, यो किताब पढेपछि पनि यहाँको जीवनको बारेमा, यहाँको जिन्दगीको कहानीको बारेमा धेरैलाई थाहा हुन्छ होइन। अब हङकङको बसाइ, त्यसपछि यता आउन जान गर्दै गर्दै यहाँले गीत सङ्गीत पनि अँगाल्नु भयो, बच्चाहरू पनि हुर्किँदै जाँदै नै थिए होइन। परिधि एल्बम 2052 सालमा यहाँले निकाल्नु भयो, त्यसमा चाहिँ रत्न रेकर्डिङमै रेकर्ड भएको गीत चाहिँ त्यो एल्बममा समेट्नु भएको छ
होइन, यहाँको एल्बमको नामै मैले जीवनको परिधिभित्र राखेको।
हजुर,
त्यो गीतैको
कारणले गर्दा होइन, कर्ण लामाको शब्द र दीप श्रेष्ठको सङ्गीतमा यहाँको स्वर,
उहाँलाई पनि श्रद्धाञ्जली अर्पण गर्छु। यो जीवनको परिधिभित्र बाँधिएर कति बाँचिदिनु, गगनमा उडेको चरे झै कसरी मैले उडिदिनु, यो जीवनको परिधिभित्र,
यो जीवनको परिधिभित्र बाँधिएर कति बाँचिदिनु, यो जीवनको परिधि मैले उडी
एकदमै मिठो गीत छ जुन गीतले यहाँलाई मथुरा प्रधान श्रेष्ठ भनेर परिचित गरायो. हामीले यो गीत भनिराख्यौँ. आजको सङ्गीत साधना कार्यक्रममा हामी कुराकानी गरिरहेका छौँ सम्मानित गायिका मथुरा प्रधान श्रेष्ठसँग, र उहाँका जीवनका अन्तरङ्गभित्र छिरेर उहाँका गीती जीवन सङ्घर्षका कथा सहितका सङ्गालोहरूलाई समेटेर हामी कार्यक्रम तयार गरिरहेका छौँ. कार्यक्रमलाई दुई भाग बनाउनेछौँ, र पहिलो भागमा हामी यिनी सङ्गीत सम्बन्धी कुराहरू गर्नेछौँ भने दोस्रो भागमा पनि यिनी अन्तरङ्गका कुराहरू हामी गर्दै नै जानेछौँ. 2062 सालमा अन्तराल सोलो अल्बम यहाँले निकाल्नुभयो होइन, त्यसपछि गीत सङ्गीतको मोह त घट्ने क्रममा थिएन, बढ्ने क्रममा नै थियो नि होइन. अनि फेरि त्यसपछि यहाँ फेरि बाहिर नै जानुभयो त्यसपछि पनि होइन. यो बिचमा चाहिँ खाली भए जस्तो अनुभूत भइरहने रहेछ क्या. एउटा गीत ल्याइसकिसकेपछि बजारमा ल्याएर चर्चित हुनुभयो भने केही समय आउनु भएन भने चाहिँ श्रोता दर्शकले फेरि खोज्नु हुँदो रहेछ कि. त्यो खाली ग्याप भएको अनुभूति यहाँलाई चाहिँ भयो कि भएन त्यतिखेर?
अनुभूति भयो नि, किन भएन?
हजुर,
म जब उताबाट फर्केर आउँथेँ सङ्गीतकारको फोन नम्बर पनि चेन्ज भइसकेको हुन्थ्यो, कसैसँग कन्ट्याक्ट स्क्रेचदेखि फेरि सुरु गर्नु पर्थ्यो मैले होइन. तर भगवान्को कृपाले म अलिकता हिँड्थेँ कि, खटिन्थेँ है आफ्नो इच्छा है. 62 सालमा जुन अल्बम निकालेँ नि त्यो चाहिँ हामी आर्मीबाट रिटायर भएपछि हो. 97 चाहिँ जब हङकङलाई चाहिँ ब्रिटिसले चाइनालाई ह्यान्डओभर गर्यो, अनि हामी पनि अब नेपालमै गएर केही गरौँ आफ्नै देशमा गएर गरौँ भने हामी भोलिन्टियर्स आयौँ. आएपछि चाहिँ अनि त्यही हो सङ्गीत. त्यसपछि कन्या क्याम्पसमा पढाउँदै गर्दाखेरि मैले अब अर्को अल्बम त निकाल्नुपर्छ, मेरो श्रीमानले हो बिचरा, अनि तिमी अर्को अल्बम निकाल बरु होइन कति लाग्छ भनेर अनि यसो सोचेँ, अन्तराल भन्ने नाम राख्छु र भनेर अनि भौतारिनु थालेँ फेरि
है.
सङ्गीतकारको घरमा जाऊ सिक, कोही घरमै आएर सिकाइदिनुहुन्थ्यो होइन. त्यसरी गरेर चाहिँ नरेन्द्र व्यासी भाइलाई सम्झिन्छु, धेरै सपोर्ट गरेको छ, राजु सिंह भाइ सबैले मलाई सपोर्ट गर्नुभएको छ. अनि त्यो भएर अनि 52 साल अनि 62 साल अन्तराल, 10 वर्षको अन्तराल भनेर मैले अन्तराल गरेँ. अनि भजनहरूमा कम्पिटिसन हुन्थ्यो यो पाटन स्क्वायर दरबारमा सरस्वती पूजाकोमा, अनि म पहिलो वर्ष सेकेन्ड भएँ. फेरि कृष्णमान डङ्गोल बुवाले, बहिनी तपाईँ कोहीभन्दा कम हुनुहुन्न रहेछ, तपाईँ फेरि अर्कोचोटि भाग लिनुहोस् भन्नु. फेरि गाउँदाखेरि फेरि फर्स्ट भएँ, पहिलोचोटि सेकेन्ड भएँ एक वर्ष दुई वर्ष अगाडि, फेरि अर्कोचोटि गरेर गर्दाखेरि त म त ओहो म त सक्ने रहेछु. यता कृष्ण प्रणामीको वार्षिक उत्सव अधिराज्यव्यापी त्यसमा पनि म थर्ड भएँ फेरि है. यो बुढेसकालमा पनि म सक्दो रहेछु नि त अलिअलि त भन्ने चाहिँ इन्सपायर हुँदै गएँ के म.
बस ताको